नमस्कार, समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सात पछौं प्राविधिक सहकर्मी काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा सम्वाद गरिने यस कार्यक्रममा आज हामी मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको कार्यशैली, त्यसप्रति नागरिकको धारणा, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा भइरहेका प्रयास तथा समाजवादी मोर्चाको कार्य लगायतका विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं संघीय सांसद माननीय महेन्द्र बहादुर साई, उहाँ नेकपा माओवादी केन्द्रका नेता समेत हुनुहुन्छ। साईजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
मैले कुराकानीको शुरूआत यहाँ कर्णाली प्रदेशको पूर्व मुख्यमन्त्री हुनुहुन्छ, प्रदेश संरचनाका कुराहरूसँग जोड्दाखेरि यो संविधान कार्यान्वयनका कुराहरू पनि आउँछन्। अहिलेको अवस्थामा जसरी जुन अवधारणाले जसरी जुन परिकल्पना गरेर संविधान बनाइएको थियो, जसरी चाहिँ संघीय संरचनाका कुराहरू आएका थिए, तीन तहको सरकारका कुराहरू आएका थिए, त्यो भएन भन्ने कुराहरू आइरहेका छन्। यहाँ चाहिँ प्रदेशको नेतृत्व गरेर पनि आउनुभयो, के पाउनु भएको छ, के भन्नुहुन्छ?
अब जनताको चाहना भनेको तीव्र विकास, आर्थिक समृद्धि, सामाजिक न्याय सहितको सुशासन,
हजुर,
जनताको चाहना चाहिँ हो। यो जनताको चाहना पूरा गर्नका लागि नेपालका सबै संसदमा सहभागी राजनीतिक दलहरूको जनताको बीचमा गरिएको प्रतिबद्धता चाहिँ छ। हामी तपाईँहरूको अपेक्षा, तपाईँहरूको चाहना र सिङ्गो देशको आवश्यकतालाई परिपूर्ति गर्नका लागि हामी एकदम गतिशील ढंगबाट तीव्र गतिका साथ कार्यान्वयन चाहिँ गर्छौं भन्ने कुराको प्रतिबद्धता जनताको बीचमा सबै राजनीतिक दलहरू दिँदै आएका छन्।
हजुर।
तर जनतालाई अपेक्षा चाहिँ गरायौं हामी सबै नेपालका राजनीतिक पार्टीहरूले, अपेक्षा अनुसार काम गर्न नसक्दा नेपालका सबै राजनीतिक पार्टीहरूप्रति जनताको अविश्वास पैदा भएको चाहिन्छ।
हजुर, यिनीहरू यहाँले यी कुराहरू जोडिरहँदा भनिरहँदाखेरि यहाँ पनि यहाँको अनुभव पनि छ, प्रदेशमा बसेर काम गरेको होइन, सबै राजनीतिक पार्टीहरू हामी संविधानको पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध छौं भन्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ, तर व्यवहार त कार्यान्वयन भएन भन्छन्।
होइन, हो त्यही म भन्दैछु। त्यो भावनाले अहिले जनता मानि नेपालका राजनीतिक पार्टीहरूप्रतिको ठूलो अविश्वास नै छ। एउटा प्रकारले नेपालका सबै युवाहरूमा राजनीतिक दलहरूले गरेको जुन व्यवहार चाहिँ छ, यसबाट पूरै निराशा चाहिँ पैदा भएर धेरै चाहिँ युवाहरू पलायन हुन पुगे। यसका पछाडिको कारण के हुन् भन्नुहुन्छ भने, 10 वर्ष नेपालमा चाहिँ द्वन्द्वले समय चाहिँ लग्यो, होइन, सशक्त संघर्ष चाहिँ युद्ध चाहिँ भयो,
हजुर,
यसले देश थलाथला पर्यो सबै हिसाबले। त्यसपछि हामी शान्ति प्रक्रियामा आइसकिसकेपछि हामीले के भन्यौं भन्दाखेरिमा, 6 महिनाभित्र नेपालमा शान्ति प्रक्रियाका सबै कामहरू कम्प्लिट गर्ने, त्यसपछि संविधान चाहिँ हामीले 1 वर्षभित्र, 2 वर्ष भने हामीले 2 वर्षभित्र संविधान चाहिँ हामीले बनाइसक्ने, तेस्रो वर्षबाट हामीले विकास, समृद्धि र सामाजिक न्याय सहितको सुशासन चाहिँ कायम गर्ने भनेर जनतालाई चाहिँ हामीले भन्यौं। यही गर्छौँ भने सबै राजनीतिक दलहरू चाहिँ हामी जनता बिचमा हामी गयौं। अहिले परिणाममा चाहिँ हामी आउँदा के भयो हुन्छ भने, अझै पनि शान्ति प्रक्रियाका कामहरू कम्प्लिट हुन सकिरहेको छैनन्। अहिले 21-22 वर्ष हुन थाल्यो,
हजुर,
अझै बाँकी छ। यसबाट जनताले के अपेक्षा गर्ने भन्ने कुरा चाहिँ भयो। दोस्रो कुरा चाहिँ हामीले भन्यौं, संविधान चाहिँ 2 वर्षभित्र कम्प्लिट गर्ने भनेको, 7 वर्ष लाग्यो संविधान बनाउनका लागि, होइन, यसले पनि धेरै लामो समय चाहिँ लियो, सकेन उहाँले 2 वर्षभित्र जनतालाई संविधान दिएर जान सकेन। यसले पनि के समय चाहिँ बढी लियो, हाम्रो गति धिमा गति चाहिँ भयो, गर्छौं तीव्र भन्ने तर कार्यान्वयन धिमा गतिमा चाहिँ हाम्रो भयो। त्यसपछि संविधान चाहिँ हामीले बनायौं, 7 वर्ष लगाएर संविधान बनाइसकिसकेपछि पनि संविधान कार्यान्वयन गर्नेमा हामीलाई जो चाहिँ थियो नि, हामीले भन्यौं कि पहिलो काम भनेको सरकारले गर्ने काम, संसदले गर्ने काम भनेको संविधान कार्य संघीय ऐन बनाउने भने चाहिँ भन्यौं। पहिलो काम भनेकै संविधान कार्यान्वयनको पहिलो काम चाहिँ भनेको संघीय ऐन बनाउने कुरा हो। आजको दिनसम्म कति भयो, 5 वर्ष बितिसक्यो, 6ौं वर्षमा हामी प्रवेश गर्दैछौँ भने 6ौं वर्ष बित्नु लागिसक्यो, अब 7ौं वर्षमा हामी प्रवेश गर्छौँ हामी पुसपछि भने, 7 वर्षसम्म पनि अहिले संघीय चाहिँ तपाईँको ऐनहरू बनेनन्, कानूनहरू चाहिँ बनेन। संघीय कानून नबनेकै कारणले त कार्यान्वयनमा समस्या भयो। अहिले जस्तै तपाईँले प्रश्न उठाउनु भयो नि,
हजुर,
तलको स्थानीय सरकारले किन जनताले अपेक्षा गरे अनुसारको जन अपेक्षित काम किन गर्न सकेन, प्रदेश सरकारले किन गर्न सकेनन्, र संघीय सरकारले किन गर्न सकेन भन्दाखेरि संघीय व्यवस्था कार्यान्वयनको अलमलमै बित्यो अहिले हामी अलमलमा किनभने संविधानले जे व्यवस्था चाहिँ गरिरहेको छ संविधानले के भन्यो हुन्छ भने तुरुन्तै संघीय ऐन बनाऊ हिजोको एकात्मक राज्य व्यवस्था चाहिँ थियो सबै साधन स्रोतहरूको केन्द्रीकरण गरिएको चाहिँ थियो यसको विकेन्द्रीकरण चाहिँ गर
हजुर
तीनवटा सरकार चाहिँ तीनवटा सरकारको अधिकारको बाँडफाँड गर प्रशासनिक अधिकारको बाँडफाँड गर न्यायिक अधिकारको बाँडफाँड गर र त्यसपछि विकास समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामहरूको बारेमा पनि अधिकारको बाँडफाँड गर र नेपालमा चाहिँ आउने जो राजस्व इन्कम स्रोतहरू चाहिँ हुन् तीनवटा सरकारका संविधानले स्पष्ट व्यवस्था गरेको चाहिँ छ
यसरी जोड्दा हुन्छ किनभने यहाँहरू चाहिँ प्रदेशमा बसेर काम गर्नुभयो प्रदेशमा बसेर काम गर्ने या पूर्व राजनीतिज्ञ हुन् अथवा पूर्व मुख्यमन्त्री मन्त्रीहरू हुन् या वर्तमान नै हुन् उहाँहरू अझै पनि भनाइ के छ भने हामी संघीय संरचनामा गयौं तर केन्द्रीकृत मानसिकता हाम्रो राजनीतिज्ञहरूमा भयो त्यो चाहिँ त्यसमा परिवर्तन नआउन सकेका कारणले हामी अहिले पनि संहिता पूर्ण रूपमा राम्रोसँग कार्यान्वयन गर्न सकेका छैनौं भन्ने गुनासा आयो यहाँको पनि त्यही हो भने
यो के छ भने नेपालको सामाजिक तलको स्कुलिङ चाहिँ के हो भन्नुहुन्छ भने समाजवाद चाहिँ हो नेपालका सबै मै हुँ एकदम क्रान्तिकारी भन्ने परिवर्तनको पक्षमा उभिन्छौं भन्ने शक्तिहरू व्यक्ति पनि के छ भन्नुहुन्छ भने त्योबाट चाहिँ विमुख चाहिँ उहाँ चाहिँ हुनुहुँदैन जस्तै अहिले सामान्तको विशेषता भनेको के हुनुहुन्छ भने तपाईँको चाहिँ अधिकरण भन्ने हुन्छ कि फेरि आफ्नो साइज लिइसकिसकेपछि अनि अधिकरण गर्न खोज्ने कि अर्काको अधिकारमाथिको अधिकरण चाहिँ गर्ने अहिले पनि हुन्छ संघीयताको पुरै वकालत गर्ने मान्छेहरू जब सरकारमा आउँछन् जब मन्त्री हुन्छन् नि उनले अधिकार तल पटक्कै दिन चाहँदैन प्रदेशले पनि दिन चाहँदैन स्थानीय सरकारले सकेसम्म तलको अधिकारलाई पनि खोसेर आफ्नो हातमा ल्याउन चाहन्छन् यो भनेको के हुनुहुन्छ भने सामन्तवाद चाहिँ हो व्यक्तिभित्र रहेको सम्बन्धवाद नै हो यसले गर्दाखेरिमा केही समस्याहरू पैदा भए जस्तै तपाईँले भने जस्तै हामीले पेपरमा कागजमा त हामीले संघीयता भनेर चाहिँ भन्यौं तर मानसिकता हाम्रो के भन् एकात्मक नै भयो सम्पूर्ण अधिकारले सकेसम्म पावरलाई आफ्नो हातमा लिने आफू शासक चाहिँ बन्ने कि स्ट्रङ शासक चाहिँ बन्ने जो मानसिकता चाहिँ यो मानसिकताको उपज चाहिँ संघीय व्यवस्था प्रभावकारी ढंगबाट कार्यान्वयन हुन नसक्नु
तर प्रदेशको संरचनाका विषयमा पनि प्रश्न उठ्न लागेका छन् अहिले
त्यही त भने अहिले अब प्रदेश सरकारहरू बने यी प्रदेश सरकार भनेका नयाँ संरचनाहरू चाहिँ संघीय व्यवस्थाभित्रको नयाँ संरचना चाहियो जस्तै स्थानीय सरकार भने विगतमा भए चाहिँ थिए एकात्मक राज्य व्यवस्था भने स्थानीय र केन्द्र भन्ने चाहिँ थियो बीचको चाहिँ तपाईँको समन्वय गर्ने विभिन्न प्रशासनिक संरचनाहरू चाहिँ थिए भने अहिले हामी स्पष्ट तीनवटा सरकार चाहिँ भनेर भन्यौं तीनवटा सरकारको प्रभावकारी काम गर्नका लागि त अधिकारको बाँडफाँड गर्नु पर्यो नि त पूर्ण रूपमा अधिकारको भए जे संविधानमा व्यवस्था भएको छ नि संविधानमा व्यवस्था भए अनुसारको अधिकारको बाँडफाँड गर्नु पर्यो त अहिले पनि स्थानीय सरकार सञ्चालनका लागि आफ्नो इन्कम स्रोत के छ त केही छ केही पनि छैन नि प्रदेश सरकारलाई पनि स्वतन्त्र ढंगबाट सरकारलाई चाहिँ अगाडि बढाउनका लागि उसका आफ्ना चाहिँ तपाईँको स्रोत नै छैन संघीय सरकारले दिएको अनुदानको आधारमा स्थानीय सरकार चल्नुपर्ने हो प्रदेश सरकार चल्ने
यी कुराहरू एकातिर भए यो प्रदेशमा प्रतिनिधित्व गर्ने मान्यहरू अथवा प्रदेश सरकारको कुरा गरौं न उहाँहरूले आफूप्रति विश्वास नभएको कि
विश्वासको कुरा भयो
सबै माथिबाट नेतृत्वले के गर्छ हेरौँ न भन्ने कुरा भयो यो पनि देखिन्छ
अहिले जस्तै भन्नु स्थानीय सरकारले आफूलाई चाहिने कानूनहरू चाहिँ बनाइसक्यो हो
हजुर
कानूनी समस्या छैन नि त कानूनहरू चाहिँ बनाइसक्यो प्रदेश सरकारलाई चाहिने आवश्यक कानून पनि बनाइसक्यो त्यो समस्या छैन अहिलेको समस्या कहाँनिर हुनुहुन्छ भने स्थानीय सरकार र प्रदेश सरकारहरू संघीय सरकारको भरमा टिक्नुपर्ने भयो
हजुर
संघीय सरकारले चाहिँ बजेट पठायो चल्छ त्यहाँका सरकारहरू यदि बजेट पठाएन भने त आफ्नो कर्मचारीको तलबै खुवाउन सक्ने अवस्था छैन नि भने यो स्थितिबाट सरकारहरू चल्न सक्दैनन् अनि के काम भयो त त्यसो भने त्यही पैसा प्रदेश सरकारलाई स्थानीय सरकारलाई दिएर काम गर भनेर भन्नुको केही अर्थ छ त त्यो झन् अहिले हेर्नु त डुप्लिकेसन चाहिँ भयो नि संघीय सरकारले एउटा खाने पानीको धारा हाल्यो गाउँमा अनि प्रदेश सरकारले अर्को खाने पानीको धारा हाल्यो अनि त्यसपछि तपाईँको स्थानीय सरकार अर्को खाने पानीको धारा आयो एउटै गाउँमा एउटै घरमा तीनवटा सरकारका तीनवटा खाने पानीको धारा चाहिँ खस्न थाल्यो भने यो व्यवस्था कस्तो व्यवस्था हो भन्ने कुरा त प्रश्न त उठ्ने भयो नि यसकै लागि चाहिँ के चाहियो हुनुहुन्छ भने हामीले बाँडफाँडको कुरा भन्यौं कि
हजुर
बाँडफाँड भने
संविधानले बाँडेको छ नि सबै कुरा हो भने
त्यही त कार्यान्वयन भएन नि त कार्यान्वयन गर्न इच्छुक चाहिँ भएनन् कुनै पनि सरकार आजसम्मको सरकारले हेर्ने हो भने नि यसलाई त तुरन्त इमिडिएट तपाईँको चाहिँ यसलाई जो चाहिँ संविधानमा भएको व्यवस्था अनुरूप चाहिँ फंक्सनेबल चाहिँ बनाउनु पर्ने हो नि सरकारलाई यसमा त समस्या चाहिँ रह्यो नि, खालि चुनाव मात्रै गराएर
सदन बाहिर हुँदाखेरि चाहिँ यी कुराहरू उठ्ने होइन, सदनमा हुँदाखेरि अथवा बाहिर हुँदाखेरि राजनीति गर्दाखेरि चाहिँ यी कुरा उठ्ने, सरकारमा भएपछि अथवा संसद भवनभित्र गएपछि यी कुरा किन उठ्दैन?
यो कुरा त उठिरहेको चाहिँ छ, यो कुरा नउठेको चाहिँ होइन। यसको लागि सरकारले नि
हजुर
यो कार्यान्वयन गर्ने जिम्मा, संघीय व्यवस्था कार्यान्वयन गर्ने कार्यकारी भूमिका कसको भन्दा सरकारको चाहिँ, सरकारले नि यसको चाहिँ इनिसिएसन लिने हो, पहिलो सरकारले चाहिँ लिने हो। यसकाले सरकारले तत्काल चाहिँ विधेयक चाहिँ बनाएर संसदमा पेश गर्नुपर्छ। त्यो त भनेको जस्तै प्रहरी ऐन ल्याऊ भनेर, जस्तै कि प्रदेश सरकारको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारले हुनेछ भने संविधान विश्वास लेखिएको चाहिँ छ भने आजका दिनसम्म एकजना पनि प्रहरी तलब प्रदेशलाई नदिनेको कारण के हो? यतिका सरकार त भए त काँग्रेसको सरकार चाहिँ भयो, एमालेको सरकार भयो, माओवादीको सरकार चाहिँ भयो, सबै पार्टीका सरकार हुँदाहुँदै पनि प्रहरी किन गएन? तर अझै पनि निजामती ऐन चाहिँ बनाएर तीनवटा सरकारका कर्मचारीहरू नियुक्ति गर्नका लागि चाहिँ सजिलो चाहिँ हुन्छ तपाईँको, अहिलेसम्म निजामती ऐन बन्न सकेन फेरि त्यो। त्यसपछि प्राकृतिक साधन स्रोतहरूको बाँडफाँडको कुरा संविधानले स्पष्ट बोल्या चाहिन्छ, के चाहिँ स्रोतहरू चाहिँ स्थानीय सरकारलाई दिने, के स्रोतहरू प्रदेशलाई दिने, के स्रोतहरू संघीय सरकारले दिने भन्ने कुरा। तर कार्यान्वयनमा हाम्रो गएन, कार्यान्वयनमा नगएकै कारणले गर्दाखेरि उनको तलका सरकारहरूले पहल कदम लिन सकेनन्। त्यसपछि प्रश्न उठ्यो, के काम छ त स्थानीय सरकारको? के काम छ प्रदेश सरकारको? के काम छ? बेकार अनावश्यक चाहिँ भत्ता मात्रै खाएर भयो भने खर्च मात्रै बढ्यो भनेर प्रश्न उठाउनु पनि असन्दर्भिक अस्वाभाविक चाहिँ होइन। यो किन यो त परिस्थितिले सृजना गरेको विषय हो नि। त्यो भावनाले सबै सरकार चाहिँ प्रभावकारी चाहिँ भयो भनेपछि मात्रै बल्ल संघीय व्यवस्था कस्तो व्यवस्था हो भन्ने कुराको पुष्टि त्यसपछि मात्रै हुन्छ
क्या। परिवर्तनको वाहक हामी हौ भनेर यहाँहरूले चाहिँ माओवादी केन्द्रले चाहिँ एक किसिमको चाहिँ आफूलाई जस लिने काम पनि पटक पटक भाषणहरूमा नेताहरूको भाषण सुन्ने गरिन्छ। अब यहाँहरूकै सरकार छ, यहाँको नेतृत्वमा सरकार छ, अब यी कुरा त गर्दै हुन्छ नि, कसले रोकिया छ?
अब अहिले पनि रोक्नका लागि अब यहाँ
सरकारका कामहरू सन्तोषजनक कतिको छन् के भन्नुहुन्छ यहाँ?
अहिले सरकारले गरेका सरकारले के बोल्यो भन्ने कुरा, सरकारले के भन्यो, सरकारले आफ्नो मूल चाहिँ काम गर्ने गन्तव्य चाहिँ के बनायो भन्ने कुरा हो। अहिलेको सरकारले के भन्यो भन्दाखेरिमा यो देशमा विकास नहुनुको पछाडिको कारण भनेको भ्रष्टाचार चाहिँ हो, सुशासनको पक्ष कमजोर चाहिँ भयो, नागरिकले न्याय पाएन, सामाजिक न्याय चाहिँ भएन होइन। यहाँ धेरै समुदायहरू उत्पीडन पर्यो, महिला उत्पीडन परेको चाहिन्छ, दलित उत्पीडन परेको छ, जनजाति उत्पीडन परेको छ। उत्पीडित समुदायलाई हामीले सामाजिक न्याय दिने प्रमुख दायित्व चाहिँ हो अहिलेको सरकारको भनेर सरकारले शुरूमा त्यही बोल्यो। त्यसपछि चरम भ्रष्टाचार चाहिन्छ, अहिले एउटा पुलको लागि योजना हाल्ने त्यही भ्रष्टाचार भएको चाहिन्छ, पुल क्वालिटीको चाहिँ छैन, समयमा पुल बनेको चाहिँ छैन, एउटा बिल्डिङको बजेट गएको छ त्यो बिल्डिङ समयमा सम्पन्न भएको छैन, भए पनि गुणस्तरीय चाहिँ भएन, क्वालिटी चाहिँ एकदम चाहिँ डाउन चाहिँ लो क्वालिटीको चाहिँ फेरि भयो भने देशभरिको खरबौंको बजेटहरूका हरेक आयोजनाहरू अलपत्र चाहिँ परे। यसको मुख्य कारण भनेको चरम भ्रष्टाचार चाहिँ हो, संस्थागत भ्रष्टाचार चाहिँ हो, यसको अन्त्य गर्छौं। विगतमा भएका भ्रष्टाचारहरूको पनि खोजतलास चाहिँ गर्ने र कानूनी कारवाही चाहिँ गर्ने, कानूनी दायरामा चाहिँ ल्याउने र अब चाहिँ भ्रष्टाचार हुन नदिनका लागि सरकारले चाहिँ जुन किसिमको पहल चाहिँ चाल्यो अहिले हेर्दाखेरि जनताले एउटा माओवादीप्रति साँच्चीकै यो अन्यायका विरूद्धमा लड्ने पार्टी चाहिँ हो भन्ने विगत पनि अन्यायका विरूद्धमा लडेर व्यवस्था परिवर्तन गरे हो। हिजो हामीले न्यायको कुरा उठायौँ नि त, महिलाको अधिकारका कुरा उठायौँ, जनजातिको अधिकार, दलितको सबै अधिकारको लडाईँ भने हामीले हिजो भन्यौँ, हामीले हिजो अधिकारको लागि अहिले संविधानले सबैको अधिकार चाहिँ प्राप्त गर्यो। यो त माओवादी पार्टीको कारणले गर्दा भयो भन्ने कुरा त नेपाली काँग्रेसका चाहिँ महिला सांसदले पनि भन्छन्, एमालेका महिला सांसदले भन्छन्, अन्य पार्टीका दलित सांसदले भन्छन्, अन्य पार्टीका जनजाति भएका सांसदहरूले भन्छन्, हरेक राज्यका निकायहरूमा समावेशिक ढंगबाट सहभागी भए सबैले चाहिँ त्यो जे अब राज्यको मूल चाहिँ निकायहरूमा रहेर होइन काम गर्न पाए, यो त माओवादीकै कारणले गर्दा हो भन्ने कुरामा दुईमा छ। त्यो भोलि इतिहासले मूल्याङ्कन यो भन्यौं, तर हिजो हामीले अधिकारको लडाई लड्यौं, अधिकारको लडाईबाट हामीले विजय हासिल गर्यौं, तर अब अहिले जनताको चाहिएको भनेको विकास हो, तीव्र विकास।
अधिकारका कुरा गर्नुभयो, कर्तव्य सिकाउनु भएन नि, संविधानमा कर्तव्यका कुराहरू पनि छन् नि,
त्यही हो अब कर्तव्य
पालना चुक्यो जस्तो लाग्छ कहिले
होइन। कर्तव्य पालनाको विषय कुनै संविधानमा लेखेर होइन क्या, त्यो त कार्यान्वयन गर्ने, जस्तै कि अहिले तपाईँको कर्तव्य के हो? तपाईँ अहिले प्रश्न सोधिराख्नु भएको छ, तपाईँले आफ्नो कर्तव्य त बिर्सिनुहुन्न नि। मैले प्रश्नको जवाब दिइरहेको छु, मेरो कर्तव्य के हो? मेरो कर्तव्य भनेको तपाईँले उठाएको प्रश्नको जवाब दिनु मेरो कर्तव्य हो भने कर्तव्य त बुझ्ने कुरा हो आफूले, क्या त्यो त कोही ठाउँमा लेख्ने कुरा होइन, लेख्ने कुरा होइन बुझ्ने कुरा हो। त्यसो भन्नाले हामी हरेक चाहिँ नेपालका नागरिकहरूले हरेक नेपालका पोलिटिकल पार्टीहरूले आफ्नो कर्तव्य बिर्सिनुहुन्छ आफ्नो राष्ट्रियताको बारेमा. भोलि राष्ट्रियतामाथि नै ठूलो खतरा चाहिँ आयो भने हामी त लड्नु पर्यो नि. भियतनामी जनताले लडे त हिजो, ल कुनै देशले हामीमाथि हमलाहरू गर्यो भने त्यसलाई हाम्रो कर्तव्य हामीले बिर्सिने कुरा हुन्छ त. कसैले चाहिँ हाम्रो सीमा अधिग्रहण गर्यो भने हामीले हाम्रो कर्तव्य बिर्सिने कुरा हुन्छ त. कृषिमाथि हामीले हाम्रो राष्ट्रघात गर्नु गयो हामी कर्तव्य बिर्सिने कुरा, हामी कर्तव्य बिर्सिनु हुँदैन. नेपाली हुनुको नाताले, नेपाली नागरिक हुनुको नाताले हामीले राष्ट्रप्रति गर्ने प्रेम, राष्ट्रको निमित्त चाहिँ हामीले लड्ने कुरा, राष्ट्रको निमित्त हामी मर्ने कुरा त हाम्रो कर्तव्य हुन्छ, नेपाली कर्तव्य हुन्छ. त्यो कर्तव्य बुझ्ने कुरा. त्यसैले अहिलेको कर्तव्य हाम्रो भनेको के हुन्छ भन्दा सामाजिक न्याय दिने हो. अहिलेको हाम्रो राजनीतिक दलहरूको हामी सबैको कर्तव्य भनेको, अनि जनतामा तीव्र आर्थिक समृद्धि ल्याउने हो, बेरोजगारी समस्या चाहिँ हल गर्ने हो. अहिले सारा युवाहरू खाडी मुलुकमा गएका छन्, नेपालमा रोजगारी सृजना चाहिँ गर्ने हो, अनि यो हाम्रो कर्तव्य हो. अहिले त्यसो भनेर अहिलेको कर्तव्य मुख्य तीनटा विषयहरू, एउटा तीव्र विकास, विकास हिसाबले पछि परेको छ, अझै पनि भारी बोकेका छैन पिठ्यूमा, अझै बिरामी हस्पिटलदेखि लिएर स्वास्थ्य शिक्षा थुप्रै खानेपानी जस्ता चाहिँ पूर्वाधार पनि हाम्रो पछाडि पडेको चाहिँ छ. यो हामीले तीव्र विकास चाहिँ जनताको अहिलेको चाहना हो. त्यसपछि आर्थिक समृद्धि र सामाजिक न्याय सहितको सुशासन, यी तीनटा विषयमा जनताको चासो चाहिँ छ, जनताको सरकारको विषय हो. यो विषय चाहिँ पूरा गर्न हामी सक्नुपर्छ. यसमा ढिला भइसकेका छैन
यी कुराहरू गरिरहँदाखेरि. यी त विकासका कुराहरू, संविधान कार्यान्वयनका पाटाका कुराहरू यहाँले गर्नुभयो. जोसँग यहाँहरूसँगै हिजो यहाँलाई यहाँका सहकर्मीहरू छन् अथवा जसले चाहिँ कैयौँले ज्यान पनि दिएका छन् यो आन्दोलनको क्रममा होइन, गणतन्त्र ल्याउनको लागि शान्ति प्रक्रियाका बाँकी कामहरू अझै पनि बाँकी छन्, शान्ति प्रक्रियाका कामहरू अझै पूरा हुन सकेका छैनन् होइन. योतर्फ राजनीतिक पार्टीहरू उदासीन भए भन्ने आरोप पनि आउँदै गरेको छ यहाँहरूलाई. यो त टुङ्ग्याउनु पर्ने होइन, कसले रोकिया छ, किन रोकिन्छ यो, के भइरहेको अहिले पनि, यसमा त अझै पनि माओवादीले बढी चासो दिनुपर्ने हो.
यो लामो समय सरकारको नेतृत्व काँग्रेसले एमाले गरे होइन, छोटो छोटो समय तीन पटक मात्रै माओवादीले नेतृत्व गरे, सरकार नेतृत्व गरे,
तर सहभागिता त छ नि,
छोटो समय मात्रै चाहिँ भयो होइन. त्यो भावनाले अहिले मुख्य गरी सरकारको नेतृत्व गरेको राजनीतिक पार्टी वा व्यक्तिको पहिलो विषय उहाँहरूको हो, किनकि शान्ति प्रक्रियाका कामहरू हामी बाँकी राखिराख्यौं भने यसले पार्ने दीर्घकालीन असर के हो, कुनै एकजना प्रचण्डलाई मात्र असर पार्दैन कि होइन त, कुनै एकजना व्यक्तिले मात्र असर, सिङ्गो देशलाई असर पार्छ होइन त. जस्तै सानो शरीरबाट खटेर आयो भने बेलैमा त्यसको ट्रिटमेन्ट चाहिँ गर्न सकिनँ, के हुन्छ त्यसले भयानक चाहिँ रोग लिन्छ फेरि त्यो. त्यसैले भोलि अब हामीले यो सोच्नु हुँदैन कि अब केही पनि हुँदैन, यो केही पनि हुँदैन भन्ने, भोलि सानो समस्याले भयानक रूप लिन सक्छ, एउटा सानो इस्युले भयानक रूप लिन सक्छ भन्ने कुरालाई पनि सम्बन्धित चाहिँ भएर नेपालका सबै राजनीतिक पार्टीले सोच्नुपर्ने विषय हो. तर यो विषय भने कहिले पनि प्राथमिकता चाहिँ परेन भने अहिले सरकारको नेतृत्व हामीले गरिसकेपछि
यहाँहरूको प्राथमिकता पनि परेन
होइन, अहिले त परे त, अहिले त प्रचण्ड आफैले तपाईँको सरकारको नेतृत्व गरिसकिसकेपछि अहिले त तुरुन्तै टिओआर चाहिँ त गयो, त बिल त गयो नि हजुर, संसदमा त विधेयक त पेश भयो नि, यो विधेयक चाँडो पास गरौं भन्ने कुरा हो. यसको लागि के चाहिँ राष्ट्रिय सहमति नै चाहियो सबै राजनीति, किन यो हामी त कानुन गर्ने कुरा हाल्छ, बहुमतको आधारमा पहिले निर्णय गर्ने कुरा होइन, बहुमतको आधारमा त विधेयक त पास भइहाल्छ नि, सत्ता जहिले पनि बहुमत हुन्छ होइन, अब त्यो सदन जहिले पनि बहुमत नै हुन्छ सरकारको, त्यो भएर त्यो निर्णय गर्न सकिन्छ, तर त्यो निर्णय गरेर कानुन चाहिँ हुँदैन. किनकि हिजो हामी सबै नेपालका मुख्य गरी ठूला सात राजनीतिक पार्टीहरूले नै तपाईँको यो हामीले प्रक्रियामा हामी भाग लिएका छैछौँ होइन, विस्तृत शान्ति सम्झौता 12 बजे सहमति गर्दा सात राजनीतिक दलहरू चाहिँ हामी सहभागी चाहिँ थियौं होइन त. सात राजनीतिक दलहरू सहभागी भएर गरिएको यो विस्तृत शान्ति सम्झौता जो चाहिँ छ, यसलाई कार्यान्वयन गर्नका लागि फेरि पनि नेपालका सबै राजनीतिक पार्टीहरूको भूमिका महत्वपूर्ण छ भन्ने हिसाबले हामीले के गर्यौं हुन्छ भने यसमा सबैको एउटा राष्ट्रिय सहमति होस्, सर्वसहमति बिल चाहिँ पास होस् भन्ने हिसाबले हामीले छलफल अगाडि बढायौं भने यसमा अहिले अब सबै एमाले को नेतृत्व पनि यसमा चाहिँ अब हिजो उहाँले बोलेको बोलाइको आधारमा होइन
हजुर,
अब हामी सबै यति जनताले पनि सबै
अस्तिभन्दा हिजो के फरक आयो भन्नु, फरक थियो नि
पहिला अलिक यसको चाहिँ पक्षमा त्यति जाँगर लाउनु भएको चाहिँ थिएन, यो विषय हाम्रो विषय होइन भन्ने नै थियो, यो विषय नै काँग्रेस र
माओवादीले नगरिदिँदाखेरि लम्बियो भनेर भन्नुभएको थियो नि त विपक्षी दलको नेता.
माओवादीले गर्नुपर्ने के थियो त, उहाँलाई भेट्न नगएर लम्बिएको हो कि होइन, उहाँलाई नबोलाएर नलम्बिएको हो कि, यसका बारेमा त संसदमा विधेयक चाहिँ पेश भयो
हजुर,
अनि संसदबाट तपाईँको समितिमा गयो, समितिमा तपाईँको सबै राजनीतिक पार्टीका सांसदहरू चाहिँ हुन्छन् त्यहाँ छलफलमा, त्यहाँ होइन त्यहाँ छलफलमा तपाईँको भाग लिने हुन्छ भने आफ्नो पार्टीको धारणा त त्यहाँ राख्ने हो नि.
यो संयुक्त राष्ट्रसङ्घको महासचिव आउनु र यो पेश हुनु यो संयुक्त मात्र हो या राष्ट्रसङ्घलाई विदेशी समुदायले देखाउनु पर्छ भनेर पनि यो काम भयो.
अब संयुक्त राष्ट्रसङ्घको नेपालको शान्ति प्रक्रियामा उहाँहरूको भूमिका चाहिँ छ.
हजुर,
होइन त जस्तै अब नेपालमा सशक्त तपाईँको युद्ध भइरहेको देशमा होइन त सामान्य तरिकाबाट यो युद्धको व्यवस्थापन गर्न सकिने अवस्था चाहिँ होइन. मान्छेले सोच्छ यो त सामान्य विषय हल्का विषय मान्छेले लिने हल्का विषय चाहिँ होइन, एकदम गम्भीर विषय हो यो, धेरै ठुलो विषय हो. यो धेरै ठुलो विषयलाई चाहिँ हामीले यसलाई साम्य गर्नका लागि होइन त त्यसपछि यसमा चाहिँ संयुक्त राष्ट्रसङ्घको भूमिका हिँड्दाखि महत्वपूर्ण रहँदै आयो उहाँहरूकै मोनिटरिङमा नि, किनकि बीचमा कुनै पक्षले फेरि गडबड गर्न सक्छ है.
हजुर,
किन एक अर्को पक्ष बीचको विश्वास र अविश्वासका कुरा पनि थिए नि, एकले अर्कोलाई विश्वास नगर्ने अवस्था पनि थियो नि. त्यो अवस्थामा बीचमा रहेर जुन समन्वयकारी भूमिका निर्वाह चाहिँ गर्यो र सेना समाजमा आइपुग्दा उसले आफ्नो भूमिका पूरा गरेर त्यसपछि फर्किएको हो भने अहिले पनि अब केही बाँकी रहेका कुराहरू जो चाहिँ छन् सत्य निरन्तर मेलमिला आयोग मार्फत हामीले समस्याको समाधान गर्ने जुन हिजोको द्वन्द्वका घटनाहरू गम्भीर प्रकृतिका घटनाहरूको बारेमा चाहिँ हामीले सत्य निरूपण गर्ने भन्छ हामीले भन्यो. त्यो संविधानले व्यवस्था गर्छ सत्य निरूपण तथा मेलमिला आयोग बनाऊ, एउटा ऐन बनाऊ र कानूनी व्यवस्था मार्फत नै यसको समस्याको समाधान गर भन्छ भने हो संविधानले भन्यो. संविधान त्यो त हामीले बनायो नि, त्यो संविधान त एक्लै माओवादीले बनाएको त होइन नि, त्यो संविधानमा त हस्ताक्षर एमालेको पनि छ काँग्रेस पनि छ सबै राजनीतिक पार्टीहरूको चाहिँ छ त्यहाँ जो संसदमा सहभागी हिजो आफैले हस्ताक्षर गरेको संविधानको कारणले अहिले म गर्दैन भनेर नैतिक हिसाबले एमाले भन्न मिल्छ त मिल्दैन नि. नैतिक प्रश्न पनि भयो क्या उहाँहरूले, उहाँहरूको चाहना नै होला, नैतिक प्रश्न त भयो नि त. त्यसो भने त संविधान कार्यान्वयनको बाधक शक्ति भनेको त एमाले हो भने चाहिँ भोलि भन्छन् नि. त्यो भए हुनाले अहिले अब यसमा छिटो गर अलि ढिला भयो अलि छिटो गर भन्ने पनि हो. संयुक्त राष्ट्रसङ्घको महासचिव यहाँ आउनुको कारण एउटा यो पनि हो कि अब यसले भोलि फेरि अन्य कुनै शक्ति केन्द्रहरूले चलखेल गरेर भोलि यसले फेरि अर्को नयाँ द्वन्द्व सिर्जना गर्न सक्छ. जस्तै प्यालेस्टाइन इजरायल चाहिँ भयो त्यस्तै त्यस्तै किसिमका चाहिँ अब अहिले उल्टै तपाईँको एउटा द्वन्द्वको चाहिँ उसमा चाहिन्छ भुमरीमा चाहिन्छ भनेर शीत युद्ध त लडिरहेको छ नि फेरि त्यो त्यो भावनाले भोलि खतराहरू चाहिँ छन् है. यस्तै लुपुलहरू यस्तै कमजोर ठाउँलाई समातेर भोलि भोलि हिंसात्मक चाहिँ गतिविधिहरू चाहिँ फेरि शुरू हुन सक्छ सम्पर्क गर भन्ने उहाँको त्यो कुरा पनि चाहिँ हो. त्यसपछि अब अहिले जलवायु परिवर्तन लगायतका विषयहरू यसले चाहिँ मुख्य माउन्टेन एरिया हिमाली चाहिँ तपाईँको देशमा यसको चाहिँ प्रत्यक्ष प्रभाव चाहिँ पर्छ भने यसको प्रभाव चाहिँ कति पर्यो के पर्यो भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्नका लागि सगरमाथा अन्नपूर्ण जस्ता ठाउँहरू हेरेर के प्रभाव पर्यो त माउन्टेन एरियामा भन्ने कुराको बारेमा
जस्तै इन्द्र छ नि
राम्रो
पूर्व मुख्यमन्त्री इन्द्र. अब राजनीतिक पार्टीहरू नेपालका जो ठूला राजनीतिक पार्टीहरू भनिन्छन् उहाँहरू केही समय पानी बाह्र अर्को अवस्था थियो. एकाएक पछिल्ला चियापानको नाममा होस् या यो चाहिँ संयुक्त राष्ट्रसङ्घको महासचिव आइसकेपछिका भेटघाटले गर्दा उहाँहरू भेट बाक्लिएको छ र अब चाहिँ बाह्र बुझे सहमति गर्ने दलहरू ठूला दलहरू मिल्नुपर्छ अगाडि बढ्नुपर्छ सँगै बस्नु जानुपर्छ भन्ने किसिमको एक किसिमको उहाँहरूको सहमति पनि भएका कुराहरू आइरहेका छन् होइन. कतै अहिले पछिल्लो राजनीतिक माहौल सड़क आन्दोलन यापत कुराहरू देखेर अब चाहिँ फरक ढङ्गले जानुपर्छ है भने उहाँहरू दलहरू डराएको अवस्था त होइन.
अब मैले नेपालका राजनीतिक चाहिँ मूल नेतृत्वहरूमा के देख्छु भन्दाखेरिमा नि
हजुर
यो त जनताले मूल्याङ्कन गर्ने कुरा भयो. जनताले के भने भन्नुहुन्छ भने यी राजनीतिक दलका नेताहरू नेतृत्वहरू चाहिँ फेल भए भने चाहिँ भन्छन्
हजुर
बाहिर के बुझाइ त्यही नै छ निष्कर्षत्य छ कि फेल भए भन्ने भयो कि फेल किन हुन्छन् भन्दाखेरिमा अध्ययनमा कमी भए चाहिँ फेल हुन्छन् फेरि त्यो फेल हुने जस्तै विद्यार्थी परीक्षा दिन गयो भने फेल हुन्छ नि फेल किन नपढे विद्यार्थी फेल हुने अन्त राम्रो मिहिनेत गरेर पढ्ने विद्यार्थी फेल कहिले पनि हुँदैन ऊ त फर्स्टै आउँछ क्या फेरि त्यो हामी किन पटक पटक फेल हुन्छौँ भन्ने कुरा चाहिँ भयो कि अन्तिममा पास हुन्छ धेरै मेहनत जस्तै संविधान पनि हामीले दुई वर्षको हाम्रो पिरियड चाहिँ थियो इक्जामको पिरियड भनेको दुई वर्षको चाहिँ थियो होइन त सात वर्षमा मात्रै पास भयो नि ब्याग लाग्दै लाग्दै ब्याग कटाउँदै ब्याग कटाउँदै गएपछि लास्ट त हामी गरेर पास भयौँ सात वर्षपछि मात्रै पास भयौँ होइन त. अब अहिले पनि संविधान कार्यान्वयन त हामीले एक वर्षभित्र कम्प्लिट गर्ने कुरा हो नि त एक वर्षभित्र हामीले सबै प्रशासनिक कानुनी यो सबै अधिकारको बाँडफाँडको कुरा सक्नुपर्ने हो नि यसको लागि पनि समय चाहिँ लाग्यो क्या. अझै तपाईँको पाँच वर्ष बितिसक्यो बित्न लागिसक्यो अझै पनि यसले पूर्णता पाएको चाहिँ छैन भने पटक पटक इक्जाम दिने फेल हुने
सधैँ ब्याग लाग्ने दलहरूलाई अब नागरिकले पनि चाहिँ के जनताले पनि चाहिँ हेर्नुपर्ने बेला
यहाँ डराउनु भएको सुद्रिय त भनिरहे नि त सुद्रिय भनिरहे नि त माओवादी पार्टीले नि सुद्रिय भने त माओवादी प्रतिको विश्वास हाम्रो घटेको छैन तर तिमीहरू सुद्रिय भने त माओवादी पार्टीलाई कांग्रेसले पनि त्यही भने नि त कुनै बेला जनताले सुद्रिय भने नि एमाले पनि सुद्रिय भने नि त भने हरेक पार्टीले सुद्रिय भनेकै छ नि वार्निङ त जनताले दिएकै छ नि त्यो वार्निङलाई चाहिँ हामीले बुझ्नु पर्यो क्या आत्मसात चाहिँ गर्नु पर्यो त्यसो भएन मेरो कुरा कहाँनिर हुनुहुन्छ भने तपाईँले सोधेको प्रश्नको जवाबमा आवश्यकता चाहिँ तत्काल चाहिँ छ एकदम तपाईँको तत्काल चाहिँ आवश्यकता चाहिँ छ हामीले हल गर्नुपर्ने होइन हामीले मुद्दा फाइनल गर्नुपर्ने तर डिले हुँदै गइरहेको चाहिँ छ यसका लागि एक अर्को प्रतिको अविश्वासको भयो अविश्वास पैदा भयो नि त राजनीतिक पार्ट दलहरूले एक्लै अर्काप्रतिको विश्वास चाहिँ कमी भयो राजनीतिक संस्कारको पनि समस्या देखा परे भयो त्यो भने खालि रुच्ने बोली बराबर गर्ने यो त कुनै राजनीतिक चरित्रै होइन नि संस्कार नै होइन नि आफ्ना कुरा सशक्त राख्ने आफ्ना हरेक पार्टीका आफ्नो आइडियोलोजी छन् आफ्ना विचारहरू चाहिँ छ सशक्त ढंगले राख्ने हो अनि अहिलेको मुद्दा के हो त मेन इस्यू के हो आजको काम के हो यो काममा सबै एक ठाउँ हो जस्तै कि एउटा सड़क बनाउनु पर्यो भने त सबैको साझा एजेण्डा हो नि होइन र एक ठाउँमा तपाईँको चाहिँ पुल हाल्नु पर्यो सबैको साझा एजेण्डा हो नि अब यो तपाईँको शान्ति प्रक्रियाको यो काम कम्प्लिट गर्नको लागि ऐन बनाऊ भने सबैको साझा एजेण्डा हो नि कुनै एकजना व्यक्तिको विषय चाहिँ होइन नि त्यसो भने यी सबै साझा इस्युहरू हामीले अघि भने फेरि पनि दोहोऱ्याए भन्छु विकास यो सबैको साझा एजेण्डा हो आर्थिक समृद्धि सबै पार्टीको साझा एजेण्डा हो सामाजिक न्याय सहितको सुशासन सबै पार्टीको साझा एजेण्डा हो साझा एजेण्डामा एक ठाउँमा आएर एक्लै अर्कालाई सहयोग किन नगर्ने सरकारको नेतृत्व एउटाले गर्ला सबैले सरकार नेतृत्व गर्न सक्दैन एकजना हुने प्रधानमन्त्री देशको हुने भने उसको नेतृत्वमा हामी सबै पोलिटिकल पार्टीहरूले सबै नेताहरूले सहयोग गरेर जाने पो हो त फेरि असहयोग सिर्जना गर्ने
हजुर
पुल बनाउनलाई सरिया बोक्दै गएर सरिया बोक्न नदिने बिचमा बाह्रले
यहाँ यसो भन्दै हुनुहुन्छ होइन जुन पछिल्लो एक दुई दिन यतादेखिको राजनीतिक घटनाक्रमहरू छ नि राजनीतिक पार्टीहरूको नेताहरूको चहल पहल एक आपसको त्यसले गर्दाखेरि कतै राजनीतिक ध्रुवीकरण हुने एउटा नयाँ बाटो पनि खुल्दैछ कि भन्ने आक्रमण पनि गर्न थालिएका छन्
यो त अब स्वाभाविक चाहिँ जस्तै कि देश अहिले के छ
गठबन्धनभित्रका कुरा
अहिले के छ देश नै गोल मोडल अवस्थामा चाहिँ छ एकदम मडारिएको बादल जस्तै देश बनिरहेको छ अब जब चाहिँ ठोकिन्छ नि त्यसमा त्यो चट्याङ सृजना हुन्छ नि पानी खस्छ तला होइन त त्यस्तै अहिलेको यो मडारिएको बादलले निकास खोजिरहेको छ यो भनेको अहिलेको यही अवस्थाबाट जस्तै अहिले पनि भन्छ कांग्रेसले पत्याएनन् एमालेलाई पत्याएनन् माओवादीले पत्याएनन् अब अहिले जस्तै नयाँ शक्ति भनेर जाँदैछन् भने भोलि उनले गर्ने पनि यही त नेपालको आउने राजस्व यही हुन् काम गर्ने कर्मचारी त्यही हो सड़क नाम्ने पुल नाम्ने इन्जिनियर त्यही हो होइन अब काम गर्ने हाम्रा चाहिँ मजदुरहरू चाहिँ अब यही हुन् भन्दाखेरिमा यी मान्छे यही परिपाटी यही संस्कार यही काम गर्ने गतिले गर्दाखेरिमा त अर्को नयाँ प्रकारको केही परिणाम निकाल्न सक्दैन अनि भोलि जनताले पनि कुनै बेला माओवादी पार्टी त अब दै भनेर कति ठूलो अपेक्षा चाहिँ थियो शत प्रतिशत जनताको अपेक्षा माओवादी पार्टीले पूरा गर्न नसक्दा नि माओवादी पार्टी अविश्वास पैदा भयो त्यस्तै अहिले पनि केही नयाँ शक्ति आइहाल्छ कि भइहाल्छ कि भन्ने छ नि ऊ पनि एकचोटिको लागि मात्र हेर्नु होला दोस्रो चुनाव चाहिँ हो दुईटा चुनावमा त माओवादी पार्टीको हालत देखिक अन्त दुईटा चुनावमा त काङ्ग्रेसको पनि हालत देखियो अन्त दुईटा चुनावपछि चाहिँ तपाईँ एमालेको हालत देखियो अन्त जो सत्तामा गयो नि सत्तामा गइसके पार्टी पत्ता साप भए अन्त नेपालको राजनीति इतिहासले हेर्नुभयो भने
होइन यो त एकातिर अहिलेको नयाँ जुन दलहरू उदाएका छन् नि यसले गर्दाखेरि यहाँहरू जो आफूलाई ठूला दल भन्नुहुन्छ यहाँहरूलाई पनि अलि डर त छ नि होइन
डर छैन केही डर छैन एक बेला ठूलो पार्टी हुनुहुन्छ ल माओवादी पार्टी कुनै बेला त सबभन्दा ठूलो दुई तिहाई बहुमत प्राप्त भएको माओवादी पार्टी थियो नि त काङ्ग्रेसले डराउनु पर्ने कारण डराएन एमाले डराएन कोही डराएन नि त आफ्नो ठाउँमा उभिरहे आफ्नो विचारलाई स्थापित गरिरहे लागिरहे जनताको बीचमा फेरि फर्केर त तपाईँको माओवादी पार्टीलाई साइड लगाएर काङ्ग्रेस एमाले जनतालाई अहिले हाले त
त्यसो हो भने यहाँहरू
उनले त राजनीति छोड्नु पर्ने माओवादी पार्टीको विजयले देख्दैन उहाँले त राजनीति छोडेर जानुपर्ने
यहाँहरूकै पार्टीले नेतृत्व गरिरहेको सरकारको होइन समाजवादी मोर्चाको नाममा यहाँहरू चाहिँ प्रदर्शनका कुरा गर्दै हुनुहुन्छ कसको विरूद्धमा प्रदर्शन यो
अहिले प्रदर्शन चाहिँ होइन यो एकदम गलत चाहिँ प्रचारवाद चाहिँ भएको छ हामीले के भन्यो भन्दाखेरि
समाजवादी मोर्चाले देशभरि संघर्षका कार्यक्रम गर्ने भनेर भन्दैछ
माओवादी पार्टीले अहिले तीन महिने अभियान भनेर भन्यो
हजुर
होइन माओवादी रूपान्तरण विशेष अभियान चाहिँ भनेर चाहिँ भन्यो होइन त अब माओवादी पार्टी रूपान्तरण हुन अहिलेको आवश्यकता हो भन्ने कुराको माओवादी पार्टीले महसुस चाहिँ गर्यो माओवादी पार्टीलाई जनताले जस्तो चाहेका चाहिँ थिए माओवादी पार्टी कस्तो हुनुपर्छ भन्ने जनताको चाहना हो जनताको चाहना अनुरूप चाहिँ माओवादी पार्टी बन्न सकेन. पछिल्लो चरणमा हामी बिग्रियौं भन्ने निष्कर्षले बिग्रियौं भन्ने निकल्यौं. जनताको भावना विपरीत चाहिँ हामी गयौं, जसै कारणले जनताले हामीले मन पराएनन्. मन नपराउने कारणहरू के हुन् भन्ने कुरा खोज तलाश गर्नका लागि जनताकै बीचमा नगइकन हुँदैन भने जनता बीच हामी गयौं भने अब हामी प्रत्येक घर घरमा गयौं. घर दैलो अभियान चाहिँ भयो. माओवादी कार्यकर्ताले डेढ महिना प्रत्येक जनता घर घरमा गए, घर घरबाट सुझाव संकलन गरेर ल्याएका छन् भने अब हामीले ती जनतालाई ओडा लेभलमा केन्द्रित गर्ने भने ओडा लेभलमा केन्द्रित गर्यौं. अनि ओडामा चाहिँ तपाईँ के भने हामीले भेला गर्यौं, भेला गरेर हाम्रा कुराहरू राख्यौं, जनताको कुरा सुन्यौं, हाम्रा कुरा राख्यौं. त्यसपछि अब पालिकामा हामी भेला गर्छौं, अनि हामी पालिकामा भेला गर्यौँ भने हामीले जनताको कुरा सुन्छौं अनि जनतालाई हाम्रा कुरा सुनाउँछौँ. फेरि त्यो त्यसपछि जिल्ला लेभलमा हामीले भेला गर्छौं, अनि जिल्ला लेभलमा भेला गर्दाखेरि हामीले जनताको कुरा सुन्छौँ अनि हाम्रा कुरा जनताले सुनाउँछौँ. त्यसपछि सातवटा प्रदेशमा हामीले केन्द्रित कार्यक्रम चाहिँ गर्छौँ, भनेको सातवटा प्रदेशका जनताहरू चाहिँ केन्द्रित कुराहरू सबै जिल्लाबाट आएर कुरा राखे भने के हुन्छ, सबै जिल्लामा एकरूपताका साथ चाहिँ बुझ्छन् भन्ने हिसाबले हामीले एउटा प्रशिक्षण जस्तो पनि हो, जनताले जन प्रशिक्षण पनि हो, त्यसको लागि प्रदेशमा केन्द्रित गर्नाले भन्यो. यही कुरालाई मान्छेले तोडमोड गरेर ल माओवादी पार्टी सशक्त आन्दोलन गर्ने भयो, सङ्घर्ष गर्ने के का लागि सङ्घर्ष गर्ने, इस्यु के हो, मुद्दा के हो, बिना मुद्दाको चाहिँ त सङ्घर्ष चाहिँ हुन्छ. अहिले आन्दोलन त मुद्दा त हुनु नै पर्यो कुनै प्रकारको.
त्यही कुरा म सोध्दैछु, यहाँको जुन समाजवादी मोर्चाको नाममा सरकारमा आएका दलहरू केही सहभागी हुनुहुन्छ यसमा, होइन अब यहाँहरूले सङ्घर्षका कार्यक्रम गर्ने भन्ने किसिमको निर्णय आइरहेछ, कसको विरुद्धमा? यो कुराहरू आम नागरिकहरूको चासोको विषय पनि हो.
अब यो
आफै सरकारमा हुनुहुन्छ, आफै सङ्घर्षका कुरा गर्नुहुन्छ, फेरि मोर्चाका कुरा गर्नुहुन्छ, यो कसले तर्साउन खोजिएको?
अब यो समाजवादी मोर्चामा अहिले चार राजनीतिक पार्टीहरू हजुर छन् होइन त, अब माओवादी, समाजवादी
हजुर,
बिप्लब र त्यसपछि उपेन्द्र यादवको चाहिँ पार्टी चाहिँ छ. अब हामीले सातवटा प्रदेशमा केन्द्रित हामीले प्रशिक्षण कार्यक्रम चाहिँ भनेर भन्यौं, केन्द्रित प्रशिक्षण कार्यक्रम सातवटा हामीले गरिसक्यौँ.
सुदूरपश्चिममा गर्न सक्नु भएन,
सुदूरपश्चिम बाँकी छ, अरू प्रदेशमा चाहिँ त्यो चाहिँ हामीले गर्यौं होइन. त्यसपछि अनि जिल्ला लेभलमा गर्ने भन्ने भयो, जिल्ला लेभलमा चलिरहेको छ अहिले. त्यसपछि पालिका लेभलमा भनेर चाहिँ अहिले पालिका लेभलमा पनि यो समिति बनाउने, मोर्चा बनाउने, त्यसपछि उसमा मिटिङहरू चाहिँ गर्ने र कार्यक्रम बनाउने भनेर चाहिँ भनेको छ भने, अब अहिले यसको चाहिँ मुख्य उद्देश्य समाजवादी मोर्चा किन आवश्यकता भयो, किन हामीले आवश्यकता महसुस गरेर बनायौं भन्ने कुराको बारेमा त घोषणा हामीले जारी गर्यौं नि, यसको घोषणा गर्ने स्पष्ट भनिएको चाहिँ छ होइन त. भनेको अब नेपालमा हामीले समाजवादलाई स्थापित गर्नका लागि, समाजवादलाई स्वीकार गर्ने शक्तिहरूलाई एकताबद्ध गर्नका लागि
अझै भन्यो प्रतिगामी शक्तिहरूको चुनौतीहरूलाई सामना गर्न
त्यो भन्नाले हामीले त्यो भन्यो. त्यसको लागि हामीले सबैले एकताबद्ध गर्ने भन्यो कि, अहिलेको संघीय व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने र समाजवादी व्यवस्था लागू गर्नका लागि ती पक्षीधर शक्तिहरूलाई अहिले एउटा मोर्चा मार्फत हुन्छ, एमाले पनि सहभागी चाहिँ हुन्छ, हुनुपर्छ, हुन्छ बिस्तारै, हामी छलफल गर्छौँ. फेरि त्यो भने एउटा वृहत मोर्चा, यो मोर्चा कतिखेर आवश्यकता पर्छ भने जब प्रतिगामी शक्तिहरूले नि टाउको उठाउँछन्, प्रतिगामी शक्तिहरूले चाहिँ हमला गर्छन्, दब फेरि संविधानमाथि हमला गर्छन्, व्यवस्थामाथि हमला गर्छन्, हमला गर्ने भइसक्यो कि त हमला गर्ने पक्षमा उभिनु पर्यो, प्रतिगामी शक्तिको पक्षमा उभिनु पर्यो नेपाली काँग्रेस पनि एमाले पनि होइन त, कि त तपाईँको चाहिँ अब हामीले यो व्यवस्थाको बचाउने, व्यवस्थाको रक्षाको लागि चाहिँ अर्को मोर्चा उभिने. अब कुन मोर्चामा उभिने भन्ने कुराको अघि तपाईँले भने ध्रुवीकरण, नेपालको राजनीति ध्रुवीकरण चाहिँ हुन्छ, ढिलो या चाँडो ध्रुवीकरण चाहिँ हुन्छ.
तर देखिया छैन नि सिनारीमा त, त्यो ठ्याक्कै उल्टो भइरहेछ.
अब यो बिस्तारै हुँदै जान्छ, जब परिस्थिति बन्दै जान्छ नि, जब परिस्थिति तपाईँको निर्णायक बिन्दुमा पुग्छ नि भयो,
हजुर,
दुईवटा प्रतिगामी शक्तिहरू र अहिलेको व्यवस्थालाई चाहिँ तपाईँको बचाउने र व्यवस्था लागू गर्ने शक्ति बीचको भीषण टक्कर जब हुन्छ नि, बल्ल छुटिन्छ नि फेरि त्यो. त्यसपछि भेडा भेडातिर बाख्रा बाख्रातिर भने जस्तै आफ्नो जात मिल्नेसँग त्यसपछि जान्छ फेरि त्यो.
मलाई नेकपा एमालेसँग एकीकरणको लागि केही पहल भएको छ, केही संकेत यसको?
अहिले अब औपचारिक रूपमा छलफल भएको चाहिँ छैन, अनौपचारिक रूपमा छलफल त भइरहेछ, सबैसँग छलफल त्यो चलाइरहेको चाहिँ छौँ, यसको समस्या चाहिँ होइन. आवश्यकताको महसुस एमाले पनि गरेको चाहिन्छ, हिजो नेकपा चाहिँ बनायौं, नेकपालाई टिकाउन सकेनौं होइन, छुट्टै समय नेकपा फुट्यो, फुट्नुका कारणहरू पनि अब कुनै हामीले समीक्षा गर्ने र सकेसम्म फेरि अब हामीले नेकपा बनाएर जाने भन्ने कुरामा चाहिँ अब भित्रभित्र सबैले लागेका छैन, तर त्यो परिस्थिति चाहिँ बनिसकेका चाहिँ छैन.
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, एकदमै छोटकरिया भनिदिनु होला, जुन राजनीतिक दलहरूले केही पनि गरेनन्, राजनीतिक दलहरू चाहिँ असफल भए भन्ने किसिमको भाष्य निर्माण गर्न खोजिएको छ नि,
यो भनेको नेपालमा आम नागरिकलाई चाहिँ निराश बनाउने एउटा प्लान को स्थिति सिर्जना गर्ने र नेपालमा फेरि चाहिँ पुरानो चाहिँ व्यवस्थातिर फर्किने यी प्रतिगामी शक्तिहरू जो बेला बगमा टाउको उठाउने गरेका छन् उनीहरूको कारणले गर्दाखेरिमा यिनीहरूले ठूलो प्रचारबाजी चाहिँ बाहिर भयभरिको खर्च तपाईँको अहिले प्रचारमा चाहिँ लागू गरे
यथार्थ मात्रै होइन
होइन त्यो प्रचारमा चाहिँ अहिले लगाएर अहिले हेर्नु सारा युट्युबरहरू सामाजिक सञ्जाल दुनियाँ बारेजीले गरेर त्यो भएनले यसले गर्दा अलिकति त्यो सिसिजना चाहिँ भएको हो तर रियलमा त्यो होइन गर्ने पार्टी पनि यहीँ पार्टीले नै गर्छन्
हुन्छ हामीलाई समय दिनुभयो आफ्नो महत्वपूर्ण समय दिएर हाम्रा श्रोताहरूलाई अहिलेको समसामयिक राजनीति विषयबारे जानकारी गरिदिनुभयो यहाँलाई धन्यवाद
हस् धन्यवाद
हामीले कुराकानी गर्यौं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री संघीय सांसद मान्य महेन्द्र बहादुर साईसँग यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी यहीँ पूरा हुन्छ प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते. Thank you.